چلیے اگلی سورت، سورۃ طلاق 65 نمبر کی سورت ہے، 12 آیتیں ہیں، مدنی سورت ہے، اس کو نساء صغریٰ بھی کہتے ہیں کیونکہ اس میں بھی ٹاپک کچھ اسی طرح کے ہیں. دو بیسک اس کے مضمون ہیں، آیت 1 سے 7 تک طلاق کے کچھ احکامات ہیں، اور آیت نمبر 8 سے 12 میں ان احکامات کی خلاف ورزی کرنے والوں پر اللہ کی پکڑ کی بات ہے. پوری سورت خاندانی نظام، شوہر بیوی کی زندگی، کہ جب بات نہ بنے اور حالات ناسازگار ہو جائیں تو کیا کیا جائے، طلاق کی بات. اس میں آپ بار بار تقویٰ کا ٹاپک دیکھیں گے، اور حیرت ہوگی آپ کو کہ سورۃ نساء کے شروع میں بھی 2 دفعہ تقویٰ کا ذکر تھا، جو خطبہ نکاح میں آیت پڑھی جاتی ہے، اس میں بھی تقویٰ کی بات ہے. اور حقیقت ہے کہ کسی انسان کے ساتھ آپ اس کا حق دے نہیں سکتے جب تک کہ آپ کے اندر تقویٰ نہ ہو. اور یہ سورت نازل کب ہوئی تھی؟ سن 2 ہجری میں، سورت بکرا کے قریب کے دور میں احکامات جب دیے گئے تو اس کے بعد پھر یہ 2 ہجری کے قریب کی سورت ہے. آئیے اس کو پڑھتے ہیں. بسم اللہ الرحمن الرحیم، یا ایھا النبی اذا طلقتم النساء، اے نبی جب تم لوگ عورتوں کو طلاق دو تو انہیں ان کی عدت کے لیے طلاق دیا کرو. وہ عدت کی طرف اشارہ ہے کہ 3 مہینے میں طلاق دیا کرو، کھڑے کھڑے ان کو گھر سے نہ نکال دو. وہ اسلام جو مرغی ذبح کرتے ہوئے بھی کہتا ہے کہ تھوڑی سی گردن کاٹ کے چھوڑ دو، کیا وہ عورت کو کھڑے کھڑے بیوی سے بیوہ کر دے گا یا اس کو بالکل ہی شوہر کے بغیر کر دے گا؟ تو مزاج کیا ہے کہ طلاق سوچ سمجھ کے دو، یہ مراد ہے اصل میں. اس وقت جتنی بات آپ سمجھنا چاہیں وہ یہی ہے کہ طلاق کھیل نہیں ہے، مذاق نہیں ہے، وقت لگتا ہے اس میں. پہلے سے سوچا ہوتا ہے کہ گھر نہیں بسنا، اور ساری کوششوں کے بعد دو، اس کے باوجود پھر 3 مہینے لے لو کہ شاید اس کے دوران سمجھ آ جائے. کرو کیا؟ وقص العدہ، اور عدت کا زمانہ ٹھیک ٹھیک شمار کرو، اور اللہ سے ڈرو، وہ تمہارا رب ہے. زمانہ عدت میں نہ تم انہیں ان کے گھروں سے نکالو اور نہ وہ خود نکلے. لو زمانہ عدت کی بات کہتے ہیں، ہم تو پہلی ڈانٹ پہ ابا کو فون کر کے آج بلا لیتے ہیں اور لڑکی ماں کے گھر پہنچ جاتی ہے. کتنی عورتیں ہیں جو لڑکیاں جو گھر ٹوٹتے ہیں وہ لڑکیاں شوہروں کے گھر ہی ہوں، فون تو پہلے کر دیتے ہیں، اور اللہ معاف کرے موقع ملے تو پولیس کے پاس پہنچ جائیں گے، پھر خود لے دے گی ہمیں طلاق. اسلام کہتا ہے گھر میں رہو، الا یہ کہ وہ کسی صریح برائی کی مرتکب ہو، یعنی عورت کرپٹ ہو جائے، زنا کر لے، پھر عورت کو مرد گھر سے نکال سکتا ہے، ادروائز نہیں. اس کے علاوہ اور کوئی صورت نہیں ہے گھر سے نکلنے یا نکالنے کی. تلک حدود اللہ، یہ اللہ کی مقرر کردہ حدیں ہیں. وَمَن يَتَعَدَّ حُدُودَ اللَّهِ فَقَدْ ظَلَمَ نَفْسَهُ، جو کوئی اللہ کی حدوں سے تجاوز کرے گا وہ اپنے ہی اوپر ظلم کرے گا. تم نہیں جانتے شاید اللہ موافقت کی کوئی صورت پیدا کر دے. اس کے بعد یہ گھر میں کیوں رہنا ہے؟ موافقت ہو جائے، صلح ہوگی، شوہر بیوی جتنا ساتھ رہیں گے اتنا گھر بنے گا. اور میں آپ سب کو ایک چھوٹی سی ایڈوائس دوں، جو میں دن رات کے لوگوں کے مسائل دیکھنے سننے اور ان کو آبزرو کرنے کے بعد ہوں. شادی کے بعد شوہر بیوی ساتھ، شادی کر نکاح کر دیا، لڑکی کوئی نہیں پاس، اور شادی ہو گئی تو مرد باہر ہے اور لڑکا بھی ادھر نہیں. یہ شادیاں بہت برے انجام کے ساتھ ختم ہو رہی ہیں آج کے دور میں. بھوک لگی ہوئی ہے، کھانا پاس ہے تو کھائیں گے نا، کہتے پکا کے رکھ دیا ہے، وہ بس 3 ماہ بعد دوں گی تمہیں. بیکار بات، کتنا مرد کو گناہ پہ مجبور کرتے ہیں ماں باپ. اب پتہ بھی ہے یہ بیوی ہے. اور یاد کیجیے سید بن مسیب کا واقعہ، بیوی پہلے ایک مرد کی فوت ہو چکی ہے اور اس کو پکڑ کے وہ دیکھا اداس ہے کہ بیٹھا ہوا، اور وہ خلیفہ وقت جس کی بیٹی ہر لحاظ سے اچھی تھی، اور خلیفہ وقت اس کا رشتہ بھیج رہا اپنے بیٹے کے لیے، اور ان کو ڈر ہے کہ نہیں اس کا بیٹا اچھا نہیں ہے، رشتہ نہیں کیا، اس نے تھریٹ کیا، اتنا زبردستی کیا، اور اپنی اسی بیٹی کو اپنے پاس آنے والے ایک اسٹوڈنٹ کو پوچھتے ہیں کیا بات ہے 2 دن آئے نہیں، کہ بیوی فوت ہو گئی ہے. بیوی فوت ہو گئی ہے، شادی نہیں ہے ابھی تمہارے پاس، بیوی نہیں، میری بیٹی سے شادی کرتے ہو؟ وہ اس کو لگا استاد مذاق کر رہے ہیں. کہا آپ کی بیٹی، میں اس کے کہاں قابل ہوں؟ کہا مجھے پتا ہے، چلو جائیے جاؤ 2 لوگ پکڑ کر لاؤ. سید بن مسیب نے خود اپنی بیٹی کا نکاح پڑھایا، خود پڑھائے نکاح، پھر کیا ہوا؟ نکاح ہو گیا. وہ ہرے ان کو تو سمجھ نہیں آ رہی ہو کیا رہا ہے. خیر وہاں سے اٹھے، کہا جا کے گھر میں ماں بہنوں کچھ تو بتاؤ ان کو، کہا جاؤ. چلے گئے سید، اور ان کو تو یقین نہیں آ رہا تھا میرے ساتھ ہوا کیا. ابھی رات پوری نہیں گزری، ابھی شام ہوئی، رات ہونے لگی، دروازہ نوک ہوا، ٹک ٹک ٹک، کون؟ کہا سعید ہوں. اتنے روپ میں کا پہچانا ہی نہیں گئی، سید بن مسیب میرے استاد ہیں. کہا کون سید؟ کہا پورا نام لیا، استاد محترم. فٹافٹ جلدی جلدی گھبرائے دروازہ کھولا تو دیکھا لپٹی لپٹائی شرمائی لڑکی بیوی، اس کو اندر کر کے کہتے ہیں تو ایک شادی شدہ مرد ہے، تو میں نے گوارا نہیں کیا کہ آج کی رات تو بیوی کے بغیر رہے. پکڑ اپنی بیوی کو،
कहते मैं घबरा गया, लोग क्या कहेंगे ये कौन है किधर है, कहा जो मर्जी कर। उसको अंदर से बंद करके बाहर से कुंडी लगा के चले गए। घर के बैक डोर से वो निकल कर जाके दो तीन घर छोड़ के रिश्तेदार माँ बहन जो भी लोग थे अंदर के उनको जाके सारी कहानी सुनाई। माँ ने कहा अच्छा बिस्मिल्लाह मेरे बेटे की बहू आई है, उसको ला के निकाला का खबरदार मैं इसको पहले सजाऊंगी संवारूंगी जैसे मेरे लाड है, फिर तुझे दूंगी। ये लाडों से काम हुए, शादी हो गई। हम कहते ये कोई रंडवों की शादी होगी, ऐसी ये बेवाओं की होगी। इतनी आसान थी शादी। और आज देखिए 6-6 महीने लड़के लड़की को रोगी करते हैं, फिर कहते हैं कि मसले ही नहीं खत्म होते और घर नहीं जुड़ते। मैं कहती हूँ हमें दीन नहीं सीखना आता सिखाना आता तो आज हमें कोई घर भी नहीं बसाने आते। इल्ला माशाल्लाह, बिल्कुल इस वक्त मुसलमानों का जो लाइफ स्टाइल है ये एंटी इस्लाम है। इस नाते से भी बीवियों पे भी जुल्म है, शोहरों पे भी जुल्म है, बेचारे कुंवारों पे भी जुल्म है। कर ही नहीं रही शादी, 18 साल की आप हुई नहीं, शादी नहीं होनी। हाँ वैसे आप पसंद कर सकती हैं जिसको चाहें, अकेले जाके फिरें घूमें। और 18 की होगी, जॉब नहीं लगी लड़के की, अम्मा कहती खबरदार 24 साल से पहले इसका रिश्ता नहीं करूँगी, अभी अपने पाँव पर ही नहीं खड़ा हुआ। कब से खड़ा हुआ, 1.5 साल का खड़ा हो गया था। माँ कहती अभी खड़ा ही नहीं हुआ भाई। बहुत इतनी दुबली पतली लड़की घर में आती है, कहते हैं नहीं इससे पहले अभी बहुत सारी चीज़ों की जरूरत है। आपके खाने में इतना सा खाना नहीं है, खाना क्या उस गरीब ने, एक रोटी का एक टोस्ट पे बटर लगा दें वो आपकी बहू खा लेगी। इसके लिए आप अपने बेटे को इतने साल तंग करते हैं, गलत तरीके हैं ये। मेरी टोन से आप माइंड ना करें लेकिन ये दर्द है अंदर मेरे। बहुत बड़ा इशू इस वक्त उम्मत मुस्लिमा का ये है। अल्लाह ताला कह रहे हैं ये अल्लाह की हदें हैं, और जो कि अल्लाह की हदों से तजावज करेगा वो अपने ऊपर जुल्म करेगा। अच्छा हम क्यों नहीं करते, दो कामों को हम बहुत डिले करते हैं, माइंड ना कीजिएगा। एक तो ये रुखसती शादी, निकाह कर देते हैं बड़ी खुशी से ताकि जरा रास्ता खुल जाए, लड़की लड़का बातचीत करते रहे। और शादी नहीं क्योंकि अभी तैयारी नहीं हुई, अभी पकसन जाएंगे, अभी वो होगा, अभी हॉल बुक होगा। ये आपका लाड है उनका नहीं, उनको क्या लगे। एक भूखा बंदा उसको खाना दीजिए, उसको क्या लगे कि आप सोने की प्लेट में रख के दे रहे हैं कि चांदी की। और दूसरा जो आज हमारी उम्मत में मैयत को दफनाने में दे रहा है, फलानी आया अभी पकसन जाना है, मैयत उधर लेकर जानी है, गल सड़ जाती है मैयत बेचारे उसके जिस्म में इतनी हजारों, पता है हर पोर के अंदर सुई लगती है, फिर उसका ब्लड निकालते हैं, फिर आपके काबिल होती है कि आप उसको पकसन मैयत को ले जाएं। फिर कोई मेरे हाल 10-15 लोगों का जहाज टिकट बुक होता है जो आप सब जानते हैं, फिर जाके वहाँ एक नया सिरे से तमाशा लगता है, फिर कहीं जाके आप उसको कब्र में डालते हैं। ये दो चीज़ों पे अल्लाह के नबी ने कहा था हज़रत अली को, फरमाया अली तीन चीज़ों में देर ना करना। नंबर एक फ़र्ज़ नमाज का वक्त आ जाए उसकी अदायगी में, और जो साथी है यानी मर्द है या औरत उसका साथी फौत हो जाए यानी तनखा लोग है ये हम जिसको बोलते हैं कि उसके दूसरे निकाह में, और तीसरा मर कोई मर जाए तो उसके जनाजे में देर ना करो। और आज आप देखिए ये आखिरी दो है नमाजों का तो हमें नहीं पता लोग कब पढ़ते हैं, लेकिन माशरती तौर पे आज इन तीनों चीज़ों के हम खिलाफ हैं। कहाँ आज हमारी ज़िंदगी में सुन्नत, और सुन्नत नहीं है तो खुशी नहीं होगी, कामयाबी नहीं होगी, घर नहीं बसेंगे। आपकी बेटियाँ आपके बेटे सोने चांदी में आप उनको तोल दें खुश नहीं रहेंगे, मैं आपको भी बता सकती हूँ, अगर आप अल्लाह और उसके रसूल की हदों को पामाल करते हैं। ये सिर्फ सेलिब्रेशन रह गई, आप पिक्चराइज करते हैं हम शादियाँ, फूलों वाला नहीं आया तो रुखसी नहीं हो रही क्योंकि फूल डाल दें, भी फूलों का क्या मसला है, नहीं वो जो गाना फिट करना है मूवी में उसमें फूल बहुत डाले हुए थे। जस्ट पिक्चराइजेशन, फिल्माते हैं हम शादियों को, और मुसीबत पड़ जाती है चाव सब खत्म, लाड खत्म, और सिर्फ टेंशन और स्ट्रेस, और फिर वो रूठ गया शादी पे। जितने लोग रूठते हैं सच बताएं वो कोई मैयतों पर भी इतने आज रूठते हैं, सब मुंह सजा के बैठे होते, मुझे पूछा नहीं, मुझे बुलाया नहीं, अब तो वक्त आया बेटा की शादी, बेटे के आएंगे पाँव को हाथ लगाएंगे फिर जाएंगे। जहालत, जब अल्लाह के रास्ते में जो नहीं निकलना और दुश्मनों से जो नहीं लड़ना तो अपनी ही जान के सारे हमने दिफा कर लेना, तो हम अपने आप के ऊपर जिहाद कर रहे हैं कि मुझे इज्जत दो मुझे बड़ा बनाओ। अल्लाह ताला कहते हैं ये अल्लाह की हदें, ऐसे करने वाले क्या होंगे अपने ऊपर जुल्म। फिर उसके बाद फरमाया यदि साथ रखो, शायद मुवाफ़क़त की सूरत हो, इद्दत के दौरान बीवी शौहर साथ रहते हैं, मोहब्बत हो जाती है, कभी एक दूसरे की जरूरत पड़ जाती है, फिर वो अपनी इद्दत की मुद्दत के खात्मे पर पहुंचे तो इन्हें भले तरीके से अपने निकाह में रखो या भले से जुदा कर दो, यानी तीसरी तलाक दे दो या फिर वापस रुजू कर लो। और तो ऐसे आदमियों को गवाह बना लो जो तुम में से साहिब अदल हो, और ए गवाह बनने वालों गवाही ठीक ठीक अल्लाह के लिए अदा करो। ज़ालिकुम युअज़ु बिही मन काना युमिनु बिल्लाहि वल यौमिल आखिर। ये बातें जिनकी तुम लोगों को नसीहत की जाती है हर उस शख्स को जो अल्लाह और आखिरत के दिन पर ईमान रखता हो, दुआ करें कि हमारे लिए इस बात में नसीहत हो। आयत को हाईलाइट करिएगा, बड़ी खूबसूरत आयत है। वमन यत्तकिल्लाह यजअल लहू मखरजा। ये गोल्डन सेइंग है इस्लाम की, जेम ऑफ दिस पारा। जो अल्लाह से डरते हुए काम करेगा, अल्लाह उसके लिए मुश्किलात से निकलने का रास्ता देगा, और वयरज़ुकहु मिन हैसु ला यहतसिब, ऐसे रास्ते से उसको रिस्क देगा जिधर से उसको गुमान भी नहीं होगा। और वमन यतवक्कल अलल्लाह फहुवा हस्बु, जो अल्लाह पे भरोसा करे अल्लाह उसके लिए काफ़ी होगा, और अल्लाह अपना काम पूरा करके रहता है। अल्लाह ने हर चीज़ के लिए एक तकदीर मुकर्रर कर रखी है। ये है तकवा के बेनिफिट्स। रमज़ान क्यों आया था? लअल्लकुम तत्तकून, ऐसे ही है ना आयत 183 सूरह बकरा की। रमज़ान ने आपको मुझे दिया तकवा, तकवा इसलिए दिया कि हम उसके मुताबिक अपने आप को जिलाएं। जब तकवा मिल जाता है तो ये सब कुछ मिलता है जिसका सूरत में तज़किरा है। तो क्या पता चला कि जो अल्लाह से डरेगा अल्लाह रास्ते ज़रूर बनाएगा। आगे फिर इस पर बात आ रही है, वल्ला यश समिन अलमहीद, और तुम्हारी औरतों में से जो हैज से मायूस हो चुकी हैं यानी मीनोपॉज शुरू हो चुका, अब इनकी इद्दत क्या होगी? फरमा इनके मामले में अगर तुम लोगों को कुछ शक लाहक है तो तुम्हें मालूम हो कि इनकी इद्दत 3 महीने है, यानी जब औरत का मंथली साइकिल गड़बड़ है या होते नहीं या वट एवर, तो उन सूरतों में फिर इद्दत 3 महीने होगी स्ट्रेट फॉरवर्ड। और यही हुक्म उनका भी है कि इनका, जिनको अभी तक हैज आया ही नहीं, यानी छोटी बच्चियों के भी निकाह हो जाते थे उसकी तरफ इशारा है। और हामिल औरतों की इद्दत की हद ये है कि इनका वज़ाए हमल हो जाए, प्रेगनेंसी की इद्दत, बच्चे की डिलीवरी, चाहे वो 9 महीने हो चाहे 2 दिन रह जाए, अगले ही दिन बच्चा पैदा हो जाए तो औरत उस इद्दत से फारिग हो जाती है। ये भी देखिए हिकमतें अल्लाह ताला की। वमन यत्तकिल्लाह यजअल लहु मिन अम्रिही युसरा, चौथा फ़ायदा आ गया तकवा का, जो कोई अल्लाह से डरेगा अल्लाह उसके मामले में सहूलत पैदा करेगा। यकीन करें आज जितनी मजबूरियों के नाम पे हम अपने ऊपर फंदे डाल के कहते हैं ना कि इस मुल्क में रह के ये नहीं कर सकते, आज के दौर में ये नहीं हो सकता, और यहाँ रहने का ये रूल है, तो ये आज याद कर लें, जब अल्लाह कह रहा है कि जो बचेगा उसको अल्लाह बचाएगा, तो अल्लाह आपको मुझे बचाएगा अगर हम बचना चाहें। हम बचना ही नहीं चाहते तो फिर अल्लाह क्यों बचाए? फरमाइए अल्लाह का हुक्म है जो उसने तुम्हारी तरफ नाजिल किया, जो अल्लाह से डरेगा फिर डर अल्लाह का, अल्लाह उसकी बुराइयों को इससे दूर कर देगा, दिन ब दिन उसके बुरे काम ख़त्म हो जाएंगे, उसको चिढ़ो देगी, नफरत होगी अपनी बुराइयों से, खोलेंगी उसको अपनी वो आते हैं जिसको वो बड़े आराम से लेता था, सब कर रहे हैं तो मैं भी करूँ, मजबूरी है, सिस्टम ही ऐसा, नहीं आप खुश नहीं रह सकेंगे, और साथ ही साथ उनको बड़ा अजर देगा। तो अपने लिए सब दुआ करते हैं कि अल्लाह हमें तकवा दे दे। तकवा ही तो वो करेंसी है जिसने क़यामत के दिन जन्नत में जाकर हमारे लिए चीज़ें आसान करनी है। तो अल्लाह ताला हमें कभी किसी गुनाह पे कॉम्प्रोमाइज़ करने वाला ना बनाए। फिर इद्दत की तरफ इशारा, इनको जमाना इद्दत में इसी जगह रखो जहाँ तुम रहते हो, जैसी कुछ भी जगह तुमको मुयस्सर हो, और इन्हें तंग करने के लिए इनको ना सताओ, यानी इसलिए ना वापस रजू कर लो कि अब जरा इनको और सता लें फिर तलाक दोबारा दे देंगे। यानी बीवियों के मामले में डरो, याद रखिए शौहर बीवी एक दूसरे का हक दे नहीं सकते जब तक अल्लाह का खौफ ना हो, तकवा ना हो, और ना मोहब्बत कर सकते हैं ना किसी के ऊपर ज्यादती से रुक सकते हैं। तो तकवा ही वो चीज़ है जो घरों को जोड़ती है। और अगर वो हामिला हो तो इन पर उस वक्त तक खर्च करते रहो जब तक कि वज़ह हमल ना हो जाए, यानी बच्चा डिलीवर ना हो जाए। फिर अगर वो तुम्हारे लिए बच्चे को दूध पिलाएं तो इनकी उजरत इनको दो, यानी तलाक दे दी है, तुम्हारा बच्चा अपनी माँ के पास ही है लेकिन पैसे तुम दोगे। इस्लाम कैसे मर्द को कवाम बनाता है। और भले तरीके से उजरत का मामला बाहमी गुफ्तगू शनीद से तय कर लो, यानी आपस में सेटल डाउन कर लो क्या देना है, कितनी कमाई है, बीवी भी ना बहुत बड़े मुतालबे करे और शौहर भी बहुत कम ना दे। लेकिन अगर तुमने उजरत तय करने में एक दूसरे को तंग किया तो बच्चे को कोई और औरत दूध पिला लेगी, यानी फिर किसी और से पिलवाओ अपनी बीवी से नहीं। खुशहाल आदमी अपनी खुशहाली के मुताबिक नफका दे, और जिसको रिस्क कम दिया गया वो इसी माल में से खर्च करे जो अल्लाह ने उसे दिया। अल्लाह ने जिसको जितना कुछ दिया है इससे ज़्यादा का वो मुकल्लफ नहीं है, यानी जितनी तकलीफ़ अल्लाह बंदे को देता है बस उतनी बर्दाश्त कर सकता है। बैक नहीं कि अल्लाह तंदस्ती के बाद फराख दस्ती भी अता करे, तो माल के रोने न रो, आज हाथ तंग है कल खुल जाएगा। वकई ये मिन क़रियत नतत अनमरी रब्बिहा, कितनी ही बस्तियां जिन्होंने अपने रब और अल्लाह के रसूलों के हुक्मों की सरताबी की यानी उनसे मुंह फेरा, तो हमने इनका सख्त मुहासबा किया और इनको बुरी तरह सजा दी, उन्होंने अपने किए का मजा चख लिया और उनका अंजाम कार घाटा ही घाटा है। अल्लाह ने आखरत में इनके लिए सख्त अजाब मुहैया कर रखा है, बस अल्लाह से डरो। 3 सेकेंड सोचे, कौन डरेगा अल्लाह से? ऐ साहबे अकल लोगो, عقل مند ہے جو اللہ سے ڈرتا ہے. جو ایمان لائے ہو, اللہ نے تمہاری طرف ایک نصیحت نازل کر دی ہے کہ ایسا رسول جو تم کو اللہ اور اس کے رسول کی صاف صاف ہدایت دینے والی آیتیں سناتا ہے تاکہ ایمان لانے والوں اور نیک عمل کرنے والوں کو تاریکیوں سے نکال کر روشنیوں میں لے آئے. ہے یہ قرآن روشنیوں کا سفر, روشن خیال بناتا ہے قرآن آپ کو مجھے. وَمَن يُؤْمِن بِاللَّهِ وَيَعْمَل صَالِحًا يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ, جو کہ اللہ پر ایمان لائے اور نیک عمل کرے اللہ اسے ایسی جنتوں میں داخل کرے گا جس کے نیچے نہریں بہتی ہوں گی, یہ لوگ اس میں ہمیشہ ہمیشہ رہیں گے اور اللہ نے ایسے شخص کے لیے بہترین رزق رکھا ہے. اللہ وہ ہے جس نے سات آسمان بنائے اور زمین کی قسم بھی انہیں کی مانند, ان کے درمیان حکم نازل ہوتا رہتا ہے. یہ بات تمہیں اس لیے بتائی جا رہی ہے تاکہ تم جان لو کہ اللہ ہر چیز پر قدرت رکھتا ہے اور یہ کہ اللہ کا علم ہر چیز پر محیط ہے. تو کیا پتا چلا کہ اللہ کے علم سے تم باہر نہیں ہو. پوری سورت کا خلاصہ کیا نکلا, آپس کے معاملات میں اللہ سے ڈرو اور ایک دوسرے پر زیادتی نہ کرو, اور تقویٰ ہوگا اللہ تعالیٰ آپ کے لیے مشکلات سے نکلنا آسان کر دے گا. دیکھیے جو آج ہم کمپرومائز کے نام پہ کرتے ہیں نا, مجبوری ہے, کیا کریں, مشکل ہے, کدھر جائیں, پھر نہیں مانیں گے تو یہ ہوگا. تو میں آپ کو ایک چھوٹی سی مثال دیتی ہوں, اس وقت کے مسلم سے اللہ کیا چاہتا ہے, کیا مطلوب ہے. اس وقت ایمان پہ جمنے کی ضرورت ہے. لڑکھڑاتا ایمان اس وقت مسلمانوں کا نہیں ہے, ورنہ سب آپ کو کھا جائیں گے. وہ ڈومیننٹ ہے آپ کے اوپر, ہر قانون بنانے میں آپ کی عزتوں کو وہ بازاروں میں رولنے پہ تلے ہوئے ہیں. اکڑ جائیے, پہلے دین پہ کم عمل تھا اب زیادہ کریں. مثلا دیکھیے کہ کچھ بہن بھائی اکٹھے رہتے ہیں, گھر کا خرچہ سب مل کے چلاتے ہیں. اللہ کے حکم سے کیا ہوتا ہے کہ دو تین بھائی جاب لیس ہو گئے, اب صرف ایک ہے جو کما سکتا ہے. کیا کوشش کرے گا کہ جتنا کماتا تھا اب اس سے زیادہ کماؤں تاکہ سارے گھر کا خرچہ تو چلاؤں نا. جب تھوڑا لوگ کمانے والے رہ جاتے ہیں نا, تو وہ پھر اپنی اصل طاقت سے بھی اوپر جاتے ہیں کہ ہم اور محنت کر لیں نائٹ شفٹ, کیونکہ میرے پاس جاب ہے, چلو میں رات کو بھی جاب کر لوں, چلو میرے پاس ٹیکسی ہے میں دن میں بھی کر لوں, میرا بھائی بیچارہ بھوکا ہے میں اس کے لیے بھی تو کچھ کروں. بالکل اس وقت یہ سچویشن دینداروں کی ہونی چاہیے, جو لوگوں کو اسلام سکھاتے ہیں اور دین بتاتے ہیں اور جو آپ جیسے لوگ پیارے قرآن سننے کے لیے آتے ہیں. اس وقت جم جائیں اپنے ایمان پہ, میں نے اب دوسروں سے زیادہ ایمان بنا کے دکھانا ہے, میں نے اس وقت لوگوں کو دکھانا ہے. کیوں؟ کیونکہ باقیوں نے جو انہوں نے بیچاروں نے ایمان چھوڑا ہوا, ان کو میرا ہی کچھ بانٹ دو تاکہ یہ بھی بچ جائے. جب ہم یہ لڑکھڑاتے اور ٹپکتے اور چارے کیا کہوں آپ کو, مشکل لفظ ہے, انگلش کے بہت سارے لفظ ذہن میں آ جاتے ہیں, لیکن حقیقت ہے کہ اس وقت مسلمانوں کو کمپرومائزنگ نہیں ہونا چاہیے. ٹو بی اسیمیلیٹڈ, پھر سوسائٹی میں سروائیول بھی تو چاہیے. نہیں, میں پہلے سے بڑھ کے ایمان پہ آؤں گی. کیوں؟ کہ میں نے اپنے دوسرے بہن بھائیوں کو بھی ایمان میں حصہ دینا ہے. جو بھٹکے ہوئے سوسائٹی میں جو بہکے, ان کو تو چھوڑ دیں بیچاروں کو, ان کے لیے دعا کریں. میں آپ مل کے ذرا زور لگا کے تھوڑا سا ایک ماحول سیٹ کریں, کچھ لوگوں کو جا کے دکھائیں کہ وی کین ریزسٹ. ہم اس سوسائٹی اور ہم اس آج کے دور کے تقاضوں کو نہیں چلنے دیں گے جب تک اللہ اور اس کے رسول کے حکم کے مطابق نہیں ہوگا. جب ہم تھوڑا سا زور لگا لیں گے نا, تو پھر باقیوں کو بھی ہمت ہوگی, پھر ان کو بھی جابس ملنی شروع ہو جائیں گی, پھر وہ بھی آتے جائیں گے اور ایک وقت آئے گا کہ ایمان کا ماحول ہوگا. یہی ہوا تھا مکہ اور مدینہ میں. آج دوبارہ ہم تاریخ کے اسی دور سے گزر رہے ہیں. اگر مکہ والے وہ 113 لوگ کمپرومائز کر کے مکہ میں بیٹھ جاتے ہیں, کیا کریں, مجبوری, گھر بھی تو ہے نا, یہ میری حویلی کا کیا ہوگا, یہ میری زمینیں تو نہیں مدینہ جائیں گی. پوچھتے آ کے اللہ کے نبی سے, اللہ کے نبی یہ زمین ساتھ جائے گی نا, یہ میری کوٹھی ساتھ جائے گی نا, تو پھر جاتے سب چھوڑ کے گئے تھے اور اللہ نے اسے بڑی بڑی کوٹھیاں وہاں جا کے دے دی. تو اس وقت اسلام کو میری آپ کی جرت کی ضرورت ہے, اللہ تعالیٰ ہمیں جرت عطا فرمائے.